मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन लाभे की बाताई सचार जीवन होने दे हूँ स्वगाम जाना लई स्वगाम जाना लई स्वगाम जाना लई।
नमस्कार प्रिय श्रोता, अब एकैछिनपछि बाइबल अध्ययन गर्नेछौ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौं।
मित्र, प्रभु येशूको मधुर नाममा आज पनि तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाईँ सबै यस वचन अध्ययन कार्यक्रमबाट धेरै धेरै परमेश्वरको वचन सिक्नुभयो र आत्मिक रूपमा आशिषित हुनुभयो। मित्र, आज हामी योहन्ना 3 अध्यायबाट वचनको देख्न गइरहेका छौँ। यस 3 अध्यायमा हामी देख्छौँ येशूले निकोदमसलाई यरुसलेममा अन्तर्वार्ता लिनुहुन्छ। आज हामी बाइबल अध्ययन योहन्ना 3 अध्याय पद 1 पद 15 मात्र देख्नेछौँ। निकोदेमस एकजना फरिसी थिए जो यहुदीहरूका महासभाका एक सदस्य पनि थिए। त्यो महासभा यहुदीहरूको मुख्य कार्यकारिणी समिति थियो। त्यस महासभामा 70 सदस्यहरू थिए र तिनीहरूले यहुदी धर्म सम्बन्धी सबै कुराहरूमा पूरा अधिकार चलाउँथे। सबै राजनीतिक कुराहरू रोमी बडा हाकिमको अधिकार मुनि थिए, तर रोमी सरकारको विरोध गर्नु बाहेक रोमीहरूले यहुदीहरूलाई आफ्ना सबै धार्मिक विधान र रीतिथितिहरू मान्न दिन्थे। भनिएको छ 3 अध्यायको पद 1, त्यस बेला फरिसीहरूका निकोदेमस नाम भएका एकजना मानिस थिए जो यहुदीहरूका एक शासक थिए। पद 2 भनिएको छ, तिनले राति उहाँका आएर उहाँलाई भने, गुरुज्यू, हामी जान्दछौँ तपाईँ परमेश्वरबाट शिक्षक भएर आउनुभएको हो, किनकि परमेश्वर साथमा हुनुहुन्न भने कसैले पनि तपाईँले गर्नुभएका यी चिन्हहरू गर्न सक्दैनन्। निकोदेमस चाहिँ एउटा पढेका यहुदी थिए। तिनी आफै अरूहरूलाई पढाउने गुरु पनि थिए। अरू यहुदीहरूले तिनी येशूसँग कुरा गर्न गएका थाहा नपाउन् भनेर निकोदेमस राति येशू कहाँ गए, किनभने अरू यहुदीहरूले येशूलाई पक्का गुरु सम्झँदैनथे। तर निकोदेमसले येशूले गर्नुभएका आश्चर्य कामहरू देखेका थिए। येशू कुनै किसिमको उत्तम गुरु अथवा अगमवक्ता हुनुपर्छ भनेर तिनलाई थाहा थियो र तिनले उहाँबाट अझै सिक्ने इच्छा गरे। अरू फरिसीहरूले गरे झैँ निकोदेमसले येशूको विरोध गरेनन्। तिनले येशूलाई आफ्नो वचनमा फसाउन खोजेनन्। अरू यहुदी अगुवाहरूले गरे। मती 22 अध्यायको पद 15 अनुसार पछि निकोदेमसले महासभाको सामु येशूको पक्ष लिए। योहन्ना 7 अध्यायको 50 पददेखि 52 पद अनुसार अनि येशूको मृत्यु भएपछि जब उहाँका सबै चेलाहरू भागिसकेका थिए तब निकोदेमसले येशूको लास गाड्नलाई सहायता पनि दिए। योहन्ना 19 अध्यायको 29 पदमा हामी यो कुरा देख्छौँ। सुरुमा निकोदेमस येशूका एक गोप्य डरछेरुवा चेला भए तापनि तिनी अन्त्यमा येशूका 12 चेलाहरूभन्दा विश्वासयोग्य र साहसी हुन गए। पद 3 भनिएको छ, येशूले तिनलाई भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मिन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। कुनै मानिसले यहुदी व्यवस्था र धर्म रीतिथितिहरू ठिकसँग पालन गर्यो भने त्यसले उद्धार पाउनेछ भनेर निकोदेमसले अरू फरिसीहरूले जस्तै दृढ विचार गर्थे। अर्थात् मानिसले व्यवस्थाका कामहरूबाट उद्धार पाउँछ भन्ने यहुदीहरूको विचार थियो। निकोदेमस सोझो मनले परमेश्वरको आज्ञा पालन गर्न र स्वर्गीयको राज्यमा भित्र पस्न खोज्दै थिए भन्ने येशूलाई थाहा भयो। त्यसकारण निकोदेमसले जे जान्न जे थाहा पाउन चाहे त्यो येशूले तत्काल तिनलाई बताइदिनुभयो। फेरि नयाँ गरी जन्मेपछि मात्र मानिस स्वर्गीयको राज्यमा पस्न सक्छ। यही एउटै वचनमा येशूले निकोदेमसलाई तिनले व्यवस्थाका कामहरूद्वारा कहिले पनि उद्धार पाउन सक्दैन भनेर भन्नुभयो। मानिस आफ्नो स्वभावमा यति पापी छ कि त्यो बिल्कुल नयाँ नभइकन परमेश्वरले त्यसलाई स्वर्गको राज्यभित्र पस्न कहिले दिनुहुने छैन। निकोदेमसलाई नयाँ व्यवस्था होइन तर नयाँ हृदय चाहिएको थियो। तिनलाई नयाँ आत्मिक शक्ति चाहिएको थियो जसद्वारा तिनको भित्री स्वभाव परिवर्तित गरिने थियो र जसले तिनलाई परमेश्वरको दृष्टिमा ग्रहणयोग्य बनाउने थियो। येशूले निकोदेमसलाई भन्नुभयो, कोही माथिबाट जन्मेन भने, कोही माथिबाट नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। कोही मानिस आफ्नो प्रयत्नले आफ्नो धर्मकर्मले स्वर्गभित्र पस्न सक्दैन। ख्रिस्टमा विश्वासद्वारा नयाँ आत्मिक जीवन पाएर मात्रै मानिस परमेश्वरको राज्यमा पस्न पाउँछ भनिएको छ। येशूले तिनलाई भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। पचारमा भनिएको छ, निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएर कसरी जन्मन सक्छ र के त्यो आफ्नै आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? येशूले भन्नुभयो कि तिनले नयाँ जन्म लिनै पर्छ। तर तिनले शारीरिक जन्मको अर्थ बुझे र यो सोधे कि यो कसरी हुन सक्छ। हाम्रा प्रभु शारीरिक जन्मको बारेमा यहाँ बोलिरहनु भएको थिएन, उहाँ आत्मिक जन्मको बारेमा बोलिरहनु भएको थियो। कारण चाहिँ यसको बुझ्ने तिनीसँग आत्मिक क्षमता थिएन। आगे पद 5 भनिएको छ, येशूले जवाब दिनुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माले जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। अहिले पानी र आत्माले जन्मनुको अर्थ के हो? त्यहाँ थुप्रै छन् जो सोच्दछन् कि पानीले जन्मनुको अर्थ चाहिँ पानीको बप्तिस्माको सङ्केत हो। तर यदि यसले पानीको बप्तिस्माको सङ्केत गरेको भए यो अनौठो अभिव्यक्त हुने थियो। मित्र, हामीले अध्याय 2 देख्यौँ कि पानी चाहिँ परमेश्वरको वचनको प्रतीक हो। पछिबाट हामी यस पुस्तकमा पाउनेछौँ युहाना 17:17 येशू भन्नुहुन्छ, तपाईँको सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्। तपाईँको वचन सत्य हो। मित्र, परमेश्वरको वचनमा पवित्र गर्ने र शुद्धिकरण गर्ने शक्ति छ। युहन्ना 15:3 येशूले भन्नुभयो, मैले तिमीहरूलाई बोलेका वचनको कारणले गर्दा तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। परमेश्वरको वचन बार बार पानीको प्रतिरूप दिइएको छ। हामी विश्वास गर्छौँ कि पानी र आत्माको जन्मको अर्थ हो कुनै व्यक्ति शास्त्रको प्रयोग गरेर पवित्र आत्माद्वारा नयाँ जन्म लिनै पर्छ। हामी विश्वास गर्छौँ कि पवित्र आत्माद्वारा लागू गरिने परमेश्वरको वचन बेगर कोही पनि नयाँ जन्म पाउन सक्दैन। आज कोही पनि परमेश्वरको वचन रूपी पानीको प्रयोगद्वारा मात्र नयाँ जन्म लिन सक्छ र पवित्र आत्माले यसलाई तपाईँको हृदयमा वास्तविक बनाइदिन्छ। प्रेरितका पुस्तकमा तीन मुख्य मानिसहरूको विश्वासमा मन परिवर्तनहरूको देख्दछौँ। मलाई लाग्छ तिनीहरू हामीलाई मुख्यतया नमुनाहरूको रूपमा दिइएका छन्। त्यहाँ कुशको नपुंसकको विश्वासमा मन परिवर्तनको देख्छौँ, अनि त्यहाँ कर्नेलियस र पावलको विश्वासमा मन परिवर्तन देख्छौँ। यी तीन मानिसहरू नूहका तीन परिवारहरूका प्रतिनिधिहरू हुन्, सेमका सन्तान, हामको सन्तान र यापेतका सन्तान। ती हरेक तिनै केसमा परमेश्वरले शरीरको परिवर्तन गर्न इरादा गर्नुहुन्न। यसको अर्थ हो यो पुरानो स्वभाव जुन तपाईँ र मसँग छ त्यसको हाललाई परिवर्तन गर्न चाहनुहुन्न। वास्तविकता यो हो यो परिवर्तन हुन सक्दैन। परमेश्वरको वचनसँग यसको बारेमा भन्ने धेरै कुराहरू छन्। पुरानो स्वभाव परमेश्वरसँगको शत्रुतामा छ वा परमेश्वरसँग युद्धमा छ। रोमी 8:7-8 भन्छ, किनभने शरीरतिर लागेको मन चाहिँ परमेश्वरतर्फको शत्रुता हो, किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीन हुँदैन औ न त यो कहिले हुन सक्दछ। औ शरीरमा हुनेहरूले परमेश्वरलाई खुसी तुल्याउन सक्दैन। परमेश्वरसँग हाम्रो पुरानो स्वभावको लागि यसलाई ठिक गर्न, यसलाई सुधार्न वा उद्धार गर्न कुनै योजना छैन। पुरानो स्वभाव शरीरसँगै चिहानमा माटोसँग मिसिन पर्दछ, अनि यदि हाम्रो शरीर चिहानमा जानभन्दा पहिले प्रभु आउनु भए हामी आँखाको निमेषमा परिवर्तन हुनेछौँ, जुनको अर्थ हो हामी पुरानो स्वभावबाट मुक्त हुनेछौँ। यसलाई कहिले पनि परमेश्वरप्रति आज्ञाकारी बनाइन सकिँदैन। देहबाट जन्मेको देह हो, यो स्वयं तथ्य हो। परमेश्वर कति पनि शरीरलाई बचाउन वा उद्धार गर्न इरादा गर्नुहुन्न। यो पुरानो स्वभावको स्थानमा नयाँ स्वभाव राखिनै पर्दछ। मतलब पुरानो स्वभावको स्थानमा नयाँ स्वभाव राखिन आवश्यक छ। आत्मिक जन्म आवश्यक छ ताकि तपाईँ र म वा तपाईँ र मलाई नयाँ स्वभाव दिँदछ। आगे 7-8 भनिएको छ, देहबाट जन्मेको देह हो औ आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्यक छ भनी तिमीलाई भनेकोमा अचम्म नमन्न। आगे 8 भनिएको छ, बतास जता इच्छा गर्छ भन्छ, तिमी त्यसको आवाज सुन्छौ तर कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक त्यस्तै हुन्छ। येशु भनिरहनु भएको छ, तिमी जान्न सक्दैनौ कहाँबाट बतास आउँदछ र कहाँ जाँदछ। वायु प्रवाह र हावा नै एक त्यस्ता कुरा हो जुनलाई मानिसहरूले अझसम्म नियन्त्रण गर्न सकेनन् वा सकेका छैनन् र सक्दैनन्। हावा जहाँ इच्छा लाग्छ त्यतै बहन्छ। तपाईँ यसलाई घुमाउन सक्नुहुन्न र यसलाई हामी परिवर्तन गर्न सक्दैनौँ। यद्यपि हामीले हावा वा बतासको नियन्त्रण गर्न नसके तापनि, तर हामी निश्चय नै भन्न सक्छौँ कि यो जब चल्नेछ। किनकि हामी रुखहरू हलिरहेको झुकिरहेको देख्छौँ। बतास चलेको क्षणको हामी भन्न सक्छौँ। अहिले मित्र, तपाईँलाई कसरी आत्मिक जन्मको वर्णन गर्न मलाई थाहा छैन। भनिएको छ, बतास जता इच्छा गर्छ उतै बहन्छ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। यद्यपि हामी त्यति राम्ररी यसको बुझ्न नसके तापनि यसले आत्माद्वारा कसरी एक व्यक्ति नयाँ गरी जन्मन्छ त्यसको उदाहरणद्वारा स्पष्ट गर्दछ। कसरी परमेश्वरको आत्मा कार्य गर्नुहुन्छ त्यसको बिल्कुल ठिक तरिकाले तपाईँलाई भन्न सक्दिनँ, तर म तपाईँलाई निश्चय नै यो भन्न सक्छु, कहिले उहाँका जनहरूका हृदयहरू र जीवनहरूमा चाल लिइरहनु भएको छ। त्यही नै हाम्रा प्रभुले यहाँ भनिरहनु भएको छ। आगे पद 9 र 10 भनिएको छ, निकोदेमसले उहाँलाई भने, यी कुरा कसरी हुन सक्दछ? येशूले त्यसलाई भन्नुभयो, तिमी इसरायलका गुरु हौ र पनि यी कुरा बुझ्दैनौ। यो व्यङ्ग्यात्मक कथन हो जुन प्रभु यहाँ प्रयोग गरिरहनु भएको छ। उहाँ यस व्यक्तिलाई भनिरहनु भएको छ, तिमी इसरायलको शासक र गुरु हौ र यसको यस्तो अभिनय गरिरहेका छौ, मानौ जुन कुरा म तिमीलाई भनिरहेको छु त्यो सत्य होइन। किनभने यदि यो सत्य भए तिमीले यसको बारेमा जान्ने थियौ। त्यसपछि येशूले सोध्नुहुन्छ, निकोदेमस, के तिमीलाई यी कुराहरू थाहा छैन? आगे पद 11-13 पदमा भनिएको छ, साँचो साँचो म तिमीलाई भन्दछु, जे हामी जान्दछौँ त्यो बोल्दछौँ औ जे हामीले देखेका छौँ त्यसको गवाही दिन्छौँ, तर तिमीहरू हाम्रा गवाही ग्रहण गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुरा भने र तिमीहरू विश्वास गर्दैनौ भने, मैले तिमीहरूलाई स्वर्गका कुरा गरे भने कसरी विश्वास गर्नेछौ? औ स्वर्गीयबाट ओर्ली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लि गएको छैन। उहाँले निकोदेमसलाई भन्नुहुन्छ, उसले उहाँको साक्षीको ग्रहण गरेका छैनन् जबकि तिनलाई यो बताइएको छ। येशूले निकोदेमसलाई पृथ्वीका कुरा जस्तै जन्म शरीर बतासको बारेमा बोल्नुभएको थियो। यदि निकोदेमसले यी पृथ्वीका दृष्टान्तहरू बुझ्न सकेनन् भने तिनले स्वर्गीयका कुरा अर्थात् पूरा आत्मिक शिक्षा कसरी बुझ्न सक्ने थिए? येशूले मात्र स्वर्गीयका कुराको विषयमा सिकाउन सक्नुभयो किनभने उहाँ मात्रै स्वर्गीयबाट संसारमा आउनुभएको थियो। उहाँसँग मात्र स्वर्गीयको कुराको सत्य ज्ञान थियो। जब मानिसहरू विश्वासद्वारा आत्मिक रीतिले नयाँ गरी जन्मन्छन् तब तिनीहरू परमेश्वरको अर्थात् स्वर्गीयको राज्यमा पस्छन्, तर तिनीहरू खास स्वर्गीयमा पस्दैनन्। स्वर्गीय र स्वर्गीयको राज्य फरक छन् भनी हामीले बुझ्नुपर्छ। हामीले विश्वास गर्ने बित्तिकै मित्र स्वर्गीयको राज्यमा पस्छौँ, तर हाम्रो शरीर मरेपछि मात्र हामी स्वर्गीयमा जान्छौँ। त्यसकारण कोही पनि स्वर्गीयमा उक्लने छैन भनेर येशूले भन्नुभएको कुराको अर्थ यो थियो कि कोही जिउँदो मानिस स्वर्गीयमा उक्लेको छैन। जीवित मानिसहरू मध्ये येशू मात्र स्वर्गीयमा हुनुभएको थियो। आगे पद 14 भनिएको छ, औ जसरी मोसाले उजाड स्थानमा साँपलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिन आवश्यक छ। गन्ती 21:4-9 पद अनुसार यहुदीहरूले परमेश्वरको विरुद्धमा गनगनाएको हुनाले उहाँले तिनीहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। फलस्वरूप ती यहुदीहरूले पश्चाताप गरे। त्यसकारण परमेश्वरले मोसालाई सर्पको एउटा पित्तलको प्रतिमा बनाउनु र सबै मानिसहरूले त्यो देख्न सकुन् भनेर त्यस प्रतिमालाई एउटा खामोमा झुन्ड्याउनु भनी आज्ञा दिनुभयो। जसले त्यस पितलको सर्प हेरे तिनीहरूलाई ती विषालु सर्पहरूबाट केही हानि भएन। त्यसकारण जसरी मूसाले त्यस पितलको सर्पलाई उचाले, त्यसरी नै ख्रीष्ट अर्थात् मानिसको पुत्र उचालिनु पर्छ। यसका दुईवटा अर्थ छन्। पहिलो, येशु क्रुसमा उचालिनु आवश्यकता थियो, अर्थात् ख्रीष्ट तपाईँ र मेरो पापको निम्ति मारिन आवश्यक थियो। दोस्रो अर्थ चाहिँ येशु स्वर्गमा उचालिन आवश्यक थियो, अर्थात् उहाँ मरेकोबाट ब्यौताइनु र परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुन आवश्यक थियो। त्यसरी उहाँको आफ्नो मृत्यु, पुनरुत्थान र स्वर्गीय रहणद्वारा उहाँले पृथ्वी र शैतानमाथि पूरा विजय गर्नु भएको छ। यसै कारण उहाँले उहाँमा विश्वास गर्ने जति सबैलाई अनन्त जीवन दिन सक्नुहुन्छ। बाइबलले भन्दछ, जसले उहाँमा विश्वास गर्छन् नाश हुने छैनन् तर अनन्त जीवन पाउनेछ। जसले विश्वास गर्छ त्यसले उहाँमा अनन्त जीवन पाउँछ। हेर्नुहोस्, ख्रीष्ट स्वर्गमा उचालिन आवश्यक थियो। स्वर्गमा महिमित हुनको निम्ति येशु पहिले पृथ्वीमा मर्नु पर्यो र येशुलाई जस्तो थियो हरेक विश्वासीलाई पनि त्यस्तै हुनेछ। हामी सबैको निम्ति स्वर्गमा पुर्याउने बाटो क्रुस भएर नै जान्छ। आगे पद 15 भनिएको छ, र जसले विश्वास गर्छ त्यसले उहाँमा अनन्त जीवन पाउँछ। हामीले अनन्त जीवन पाऊँ भनेर येशूको मृत्युको उद्देश्य थियो। हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। रोमी 5:8 अनुसार उहाँ धेरैको छुटकाराको निम्ति आफ्नो प्राण दिन आउनुभयो। हामी जिउँ भनेर ख्रीष्ट मर्नुभयो। ख्रीष्टले कसलाई जीवन दिनुहुन्छ भन्दा उहाँमा विश्वास गर्ने सबैजनालाई। विश्वास गर्नु भन्नुको अर्थ एकदम गहिरो छ। त्यसको अर्थ चाहिँ पूरा गरी भित्री मनदेखि विश्वास गर्नु। त्यसको अर्थ आफैमा होइन, आफ्नो धर्म कर्ममा होइन, तर ख्रीष्टमा सारा भरोसा राख्नु र उहाँको आधारमा बस्नु। ख्रीष्टमा विश्वास गर्नु भन्नुको सबभन्दा मुख्य अर्थ उहाँको आज्ञा पालन र उहाँलाई प्रेम गर्नु भनेको हो। यदि हाम्रो विश्वासबाट येशूको आज्ञा पालन फल्दैन भने हाम्रो विश्वास नक्कली हुन्छ। येशूले हामीलाई दिने जीवन अनन्त जीवन हो। अनन्त जीवन चाहिँ सधैँभरि रहने जीवन मात्र होइन, अनन्त जीवन परमेश्वरसँगको जीवन पनि हो। त्यो चाहिँ अनन्त शान्ति र धार्मिकताको जीवन हो। त्यो चाहिँ बिना दुःख, बिना शोक, बिना आँसु, बिना डरको जीवन हो। अनन्त जीवन ख्रीष्टको वा ख्रीष्टमा विश्वास गर्ने सबैको स्वर्गीय अधिकार, स्वर्गीय इनाम हो। त्यो चाहिँ हाम्रो उद्धार हो। मित्र, के तपाईँले उहाँमा आजसम्म विश्वास गर्नुभएको छ?
प्रिय श्रोता, तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र वा इमेलद्वारा हामीसँग सम्पर्क गर्नुहोस्। हामी तपाईँहरू निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 7344-01। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी
जीपीओ बक्स नम्बर 87 सिलगढ़ी 734401।
हाम्रो इमेल ठेगाना nepalittv@radiovv.org nepalittv@radiovv.org। हस् त श्रोता, आजलाई यस गीत सुनाउँदै बिदा चाहन्छौ। नमस्कार।
See you.